यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको सकारात्मक धारणा बने मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाई। ब्रेक्सुभित्र लुकाएर ल्याएको तस्करीको सुन नेपाल राष्ट्र ब्याङ्क र सुरक्षा निकायको रुअबरमा गालिँदै। कक्षा बाह्रको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको अन्तिम तयारी। र रूसको दक्षिणी क्षेत्र दागेस्तान स्थित पेट्रोल पम्पमा आग लागेपछि विस्फोट हुँदा 27 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको 77 स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले आज ट्वीट गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका जनतालाई निरन्तर शान्ति, प्रगति, समृद्धिको शुभकामना व्यक्त गर्नुभएको हो। भोलि 1 बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भदौ 5 गतेका लागि सारिएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलको आग्रहमा राष्ट्रिय सभाको बैठक भदौ 5 गते दिउँसो 1 बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसदका महासचिव डाक्टर भरतराज गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताउनु भएको छ। आन्तरिक राजस्व विभागले आज ललितपुरमा आयोजना गरेको व्यवस्थापन गोष्ठी 2080 को उद्घाटनमा अर्थमन्त्री डाक्टर महतले निजी क्षेत्रमा नकारात्मकता हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। कोविड 19 महामारी र रूस युक्रेन युद्धको असर लगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्ने र यसो हुन सके मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री महतले बताउनुभयो। उहाँले कर प्रणाली सुधारका लागि कर्मचारीको सम्पूर्ण ध्यान जानुपर्ने, करको दायरामा आउन नसकेका व्यवसायलाई करको दायरामा ल्याउन सक्नुपर्ने, करदातालाई सो सम्बन्धी शिक्षा दिनुपर्ने लगायतका विषयमा ध्यान दिन सके कर प्रशासनका राजस्वको लक्ष्य सजिलै भेटिने विश्वास व्यक्त गर्नुभयो। मोटरसाइकलको ब्रेक सु भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिँदैछ। नेपाल राष्ट्र ब्याङ्कको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न शुरू गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभयो। यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन 60 किलो 799 ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्न सक्नेछ। सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उहाँले बताउनुभयो। राजस्व अनुसन्धान विभागले यही साउन 3 गते सिनामंगल स्थित भन्सार कार्यालय अगाडिबाट सुन सहितको 155 किलो ब्रेक सु बरामद गरेको थियो। त्यसपछि उक्त सुन सहितको ब्रेक सु टक्सार महाशाखामा राखिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई दिएको थियो। उक्त घटनामा अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ। मुगु जिल्लाको सोरू गाउँपालिकामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 5 पुगेको छ। दुर्घटनामा परिघाइते हुनुभएका सोरू गाउँपालिका 5 का वडा सदस्य लोकजंग नेपालीको बाटोमै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कमल ढुंगानाले जानकारी दिनुभयो। घाइते नेपालीको उपचारका लागि जिल्ला अस्पताल मुगुतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार दुर्घटनामा परि हुम्ला सर्किट 2 रिप गाउँका राम परियार, प्रकाश बोहरा, पीयूष परियारको मृत्यु भइसकेको छ। साथै दुर्घटनामा परि घाइतेहरूको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। जीप सड़कबाट 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बाँके स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा ब्रेन एनिरिजम भनिने मस्तिष्कको नशा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको छ। दिमागको रक्तनली फुलेर बेलुन जस्तो हुँदै फुटेर आन्तरिक रक्तस्राव हुनुलाई ब्रेन एनिरिजम भनिन्छ। यस समस्याबाट पीड़ित दाङको दंगीशरण गाउँपालिकाकी 53 वर्षीय महिलाको न्यूरो सर्जन द्वे डाक्टर नीरज घिमिरे र डाक्टर सुबोध गौतमले 5 घण्टा लगाएर सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। साउन 14 गते घरमै बसिरहेको बेला 81 टाउको दुखेर उहाँ अचेत भएर लड्नु भएको थियो। सोही दिन उहाँलाई दाङको घोराई स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा पुर्याइएको थियो। टाउको सिटी स्क्यान गर्दा दिमागको रक्तनली फुटेको ब्रेन एनिरिजम समस्या पत्ता लागेको थियो। रूकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा हाड जोर्नी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा शुरू भएसँगै स्थानीय खुशी भएका छन्। यसअघि जिल्ला बाहिर गएर उपचार गर्दै आएका सेवाग्राहीलाई जिल्लामै सेवा शुरू भएपछि सहज भएको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको यो रिपोर्ट।
रूकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा हाड जोर्नी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा शुरू भएको छ। सेवा शुरू भएपछि यसअघि जिल्ला बाहिर गएर उपचार गर्दै आएका सेवाग्राहीहरूलाई सहजता भएको छ। चिकित्सकदेखि भौतिक तथा प्राविधिक समस्याका बीच पनि अस्पतालले हाड जोर्नी तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा शुरू गरेको हो। सेवा शुरू गरेपछि बिरामीहरू खुशी भएका छन्। स्थानीय सुरेन्द्र केसी:
खुट्टो भाँचेर एकदमै गाह्रो भइरहेको थियो, उपचार गरेर मलाई दाङ काठमाडौँ नगएर मलाई एकदमै सुधार हुने आशा।
अस्पतालमा हाड जोड्नी तथा नशा सम्बन्धी सेवा अन्तर्गत अहिले ट्रमा सर्जरीको उपचार भइरहेको छ। हात खुट्टा र जोड्नीहरू भाँचिएको, नशा च्यापिएको, हड्डी कमजोर भएको र घुटा खिएको समस्याका बिरामीहरू बढी आउने गरेका छन्। त्यस्तै बच्चाहरूको जोड्नी र हड्डीमा संक्रमण भएको समस्या लिएर पनि आउने गरेको जिल्ला अस्पताल रुकुम पश्चिमका प्रमुख तथा हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुशील पोखरेल बताउनुहुन्छ।
एंकल फ्र्याक्चरहरू, फिमर फ्र्याक्चर, हिप फ्र्याक्चर चाहिँ अलि बढी नै छ भने अर्को पाटो चाहिँ कट इन्जुरीहरू, हातको कट इन्जुरी, खुट्टाको कट इन्जुरी पनि अलिक बढी नै छ। अस्पताल चाहिँ अब अहिलेको बेडबाट बढाएर मिनिमम 50 बेड बनाउनु पर्यो।
पहाड़ी भेगमा घाँस दाउरा र मेलापात गर्न भीर पहरा अनि रुखमा चढेर त्यहाँबाट लडेर धेरै मान्छे घाइते हुने भएकोले यससँग सम्बन्धित बिरामी धेरै हुने गरेका छन्, जसका लागि विशेषज्ञ सेवा प्रभावकारी साबित भएको छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले यस वर्षको कक्षा 12 को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ। गत वैशाख 26 गतेदेखि शुरू भई जेठ 5 गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको परीक्षा नियन्त्रण कार्यालय राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले जनाएको छ। बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले बोर्डले तयार पारेको तालिका अनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगिएको जानकारी दिनुभयो। देशभरका 1,457 परीक्षा केन्द्रबाट करिब 4,67,389 विद्यार्थी कक्षा 12 को परीक्षामा सहभागी भएका थिए। दाङमा जंगली च्याउ खाँदा एकै घर परिवारका 3 बिरामी परेका छन्। बंगलाचुली गाउँपालिकामा अस्ति साँझ जंगली च्याउ खाँदा एकै घरका 3 बिरामी परेका हुन्। बिरामी परेकाहरूलाई बान्ता हुने, चक्कर लाग्ने र पखाला लाग्ने भएको हुँदा बंगलाचुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई रेफर गरिएको छ। सिन्धुपाल्चोक मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढ़ीले अवरूद्ध बनाएको छ। लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सड़कमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजिन शेर्पाले जानकारी दिनुभयो। मेलम्ची खोलामा आएको बाढ़ीका कारण हेलम्बु गाउँपालिकाको ढुंगे बजारबाटै सड़क सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजनिक संरचना, खेतीयोग्य जमीन समेत उच्च जोखिम भएको अवस्थामा समेत संघ र प्रदेश सरकारले व्यवस्था गरेको उहाँले गुनासो गर्नुभयो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा वास्ता नगरेको उहाँले बताउनुभयो। नेपालगंज उपमहानगरपालिकाले भूकम्प लगायतका विपद प्रतिकार्यका लागि 400 दक्ष स्वयंसेवक तयार पार्दैछ। विभिन्न चरणमा तालिम र अभिमुखीकरण गरेर भूकम्प लगायत अन्य विपदका बेला परिचालन गर्ने गरी दक्ष स्वयंसेवक तयार पारिएको हो। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
विपद प्रति कार्यका लागि दक्ष स्वयंसेवक तयार गर्न शिक्षक सामाजिक अगुवा युवा क्लबका सदस्यलाई आगजनी नियन्त्रण प्राथमिक उपचार र खोज तथा उद्धार सम्बन्धी अभिमुखीकरण गर्ने कार्ययोजना बमोजिम चरण चरणमा विभिन्न तालिम भइरहेका छन्। खोज तथा उद्धारका 4, आगलागी नियन्त्रण सम्बन्धी 5 र प्राथमिक उपचारका 5 गरी 14 तालिम सञ्चालन गरेर 400 दक्ष स्वयंसेवक उत्पादन गरिँदैछ। तालिम संयोजक एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका उपनिर्देशक दोलक डाङ्गी
भूकम्प लगायत अन्य विपदहरूको बेलामा सम्भावित जोखिमलाई चाहिँ न्यून गर्नको लागि हामीले विभिन्न तालिमहरूको आयोजना गरिरहेका छौँ। योबाट चाहिँ करिब 400 प्लस हामीले चाहिँ तालिम प्राप्त जनशक्ति उत्पादन गरेका छौँ नगरपालिका क्षेत्रभित्र।
पश्चिम नेपालको कुनै पनि क्षेत्रमा जुनसुकै बेला ठूलो भूकम्प जान सक्ने प्रक्षेपणलाई मध्यनजर गर्दै नेपालगंजका घना र पुरानो बस्ती रहेको वडा नम्बर 3 र 7 पहिलो चरणमा विपदपछिको अवस्थासँग सामना गर्न दक्ष स्वयंसेवक तयार हुन लागेका हुन्। भूकम्प आगलागी र डुबानको उच्च जोखिममा रहेको नेपालगंजको वडा नम्बर 3 र 7 मात्रै भूकम्पबाट झण्डै 12,000 सर्वसाधारण प्रभावित हुन सक्ने बताइएको छ। नेपालगंज उपमहानगरपालिकाले स्वयंसेवक परिचालन कार्यविधि बनाएर दक्ष स्वयंसेवक खटाउने रणनीति बनाएको हो। नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई:
अहिले हामी भूकम्पको तालिमहरू प्रशिक्षणहरू गराएका छौँ र उहाँहरूले सचेत पनि गराइसकेका छौँ।
विपदपछि घाइते अवस्थामा रहेकाहरूको प्राथमिक जाँच र सीपीआर प्रक्रिया, घाइतेको हातबाट भएको ठूलो रक्तस्राव र छोप, गाडिएको घाउ, रोलर पट्टी बाँध्ने उपायहरूका विषयमा तालिममा प्रयोगत्मक अभ्यास समेत गराउने गरिएको छ। तालिममा उत्साहपूर्वक सहभागिता जनाइरहेका स्थानीयहरूले भूकम्प र आगलागी लगायतका विपदपछि खोज र उद्धारसँगै प्राथमिक उपचार पद्धति लगायत धेरै कुराहरू सिकेको बताउँछन्। वडा नम्बर 7 दीपा सुनार:
हामीलाई चाहिँ फर्स्ट एडको र आगलागी र सर्च एन्ड रेस्क्यूको ट्रेनिङ दिएको थियो। त्यसमा पनि 3 प्रकारको ट्रेनिङमा सहभागीलाई पनि अलग अलग तरिकाले राखेको थियो अनि घरेलु आगलागीबाट कसरी बच्ने भनेर त्यो चाहिँ हामीहरूको टोल टोलमै गएर ओरिएन्टेसन पनि भयो।
भूकम्पबाट हुन सक्ने क्षति रोक्न र कम गर्न शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपर मार्फत नेपालगंज उपमहानगरपालिकामा विगत 1 वर्षदेखि विभिन्न कार्यहरू भइरहेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपालगंजमा विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। भारतको हिमाचल प्रदेशमा वर्षापछिको बाढ़ी र पहिरोका कारण 50+ मानिसको मृत्यु भएको छ। मृतक मध्ये 9 मन्दिर भत्किएर मृत्यु भएको हो भने अन्य 12 छुट्टा छुट्टै 2 पहिरोमा परि मृत्यु भएको हो। उक्त घटनामा अझै धेरै मानिस हराइरहेको अधिकारीहरूले बताएका छन्। केही दिनदेखिको अविरल वर्षाका कारण हिमाचल र उत्तराखण्डको जनजीवन नराम्ररी प्रभावित भएको छ। जलवायु परिवर्तनका कारण यस्तो गम्भीर स्थिति देखा परिरहेको विज्ञहरूले बताएका छन्। रूसको दक्षिणी क्षेत्र दागेस्तान स्थित पेट्रोल पम्पमा आगलागीपछि विस्फोट हुँदा कम्तीमा 27 ज्यान गएको छ। क्यास्पियन सागरको किनारमा रहेको क्षेत्रीय राजधानी मखान्च कलामा हिजो साँझ आगलागीपछि विस्फोट हुँदा कैयौं व्यक्ति घाइते भएका छन्। रूसको आपतकालीन मन्त्रालयले उद्धारकर्मी तैनात गरी घटनाका गम्भीर घाइतेहरूलाई उपचारका लागि विमान मार्फत मस्को लैजाने तयारी भइरहेको जनाएको छ। घटनाको एकिन विवरणबारे अनुसन्धान भइरहेको बताउँदै त्यहाँको अनुसन्धान समितिले कार मरमतका क्रममा आगलागी भई विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको अन्तर्राष्ट्रिय समाचार संस्था अल्जाजिराले जनाएको छ। अफगानिस्तानको पूर्वी प्रान्त खोस्टको एउटा होटलमा विस्फोट हुँदा कम्तीमा 3 मृत्यु भएको छ। पाकिस्तानको उत्तरी बजिरिस्तान प्रान्तमा ओहोर दोहोर गर्ने मानिसको भीड़भाड़ हुने अफगानिस्तानको सीमानामा रहेको खोस्ट शहरको होटलमा भएको विस्फोटमा परि अन्य 7 गम्भीर घाइते भएका प्रान्तका प्रहरी प्रवक्ता मुस्तक फिर गुवाजले जानकारी दिनुभयो। विस्फोटमा कसको हात रहेको र विस्फोट गर्नुको कारणबारे विस्तृत अध्ययन भइरहेको उहाँले बताउनुभयो। र गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजोबाट केही कम भएको छ। शनिबार र आइतबारको तुलनामा अबको 1-2 वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। आज कोशी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै कोशी प्रदेशका 1-2 स्थानमा अत्यधिक वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षाले नदीमा पानीको बहाव बढ़ने भएकाले नदी तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको सकारात्मक धारणा बने मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको भनाए, ब्रेक सू भित्र लुकाएर ल्याइएको तस्करीको सुन नेपाल राष्ट्र ब्याङ्क र सुरक्षा निकायको रुअबरमा गालिँदै, कक्षा बाह्रको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको अन्तिम तयारी र रूसको दक्षिणी क्षेत्र दागेस्तान स्थित पेट्रोल पम्पमा आग लागेपछि विस्फोट हुँदा 27 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कलको बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्ते।